اور دشمنان قرآن اور اہل بیت کے ان چہروں کو जिनको मेंबरों के जरिए से, खतीबों के जरिए से, मीडिया के जरिए से, हुकूमत के जरिए से अमीर शाम ने छुपाया हुआ था, यतीम की हिमाकत ने उसको वादे कर। लेकिन ऐसा नहीं है कि करबला की जड़ें, करबला की बुनियादें, आशूरा की बुनियादें यतीम के हाथ के बनने से शुरू होती हैं। जितना नुकसान नबी अकरम के बाद अमीर अल मोमिनीन से त्रुटि की वजह से हुआ, उतना ही नुकसान नबी अकरम के बाद कुरान से त्रुटि की वजह से हुआ। वो उम्मत, वो कौम, वो इस्लाम, वो मुसलमान जिसके लिए खदीर में रूह जमीन का बेहतरीन हाकिम नबी अकरम, मुदीरियत, सरपरस्ती, रहनुमाई, हुकूमत, हाकिमियत के लिए खुदाबंद मुताल का इंतखाब शुदा ज़खीरा उसको छोड़ने की वजह से उम्मत मुस्लिमा इलाही रहनुमाई और रहबरी से दूर होती चली गई। और हमने देखा 10 या 11 हिजरी से जो एक इन्हिराफ नबी अकरम के रास्ते से होना शुरू हुआ, आहिस्ता आहिस्ता इमामत से खिलाफत और खिलाफत से मुलुकियत तक नौबत आ गई। अहले सुन्नत की कुतुब रिवाही के अंदर भी ये रिवायत मुस्तनद और सही रिवायत में से कि फकत 30 साल तक कोई भी खिलाफत को बयान करते हैं, फकत 30 साल तक उनके मवानी के मुताबिक हुकूमत नबी अकरम के मनहज पर चली और 30 साल बाद बादशाहत का सिलसिला शुरू हो गया। यानी वही अमीर शाम की हुकूमत जिसमें जुमे की नमाज बुध के दिन पढ़ाना उम्मत मुस्लिमा के ऊपर कोई फर्क नहीं डालता, इतना हाकिम और हुकूमत का जोर आम आवाम पर था कि कभी कभी अमीर शाह लोगों की जहालत को बताने के लिए कुछ चीजें अपनी हुकूमती महल में लोगों को यह करने के लिए बताता था कि फकत मेरी हुकूमत और हाकिमियत के ऐश और अय्याशी की इतनी अंधी है कि मेरे फैसले अगर अपने कुछ शऊर और अखलाक के खिलाफ भी होते हैं, इस तरह के किस तरह से मानते हैं कि जैसे हकीकत यही है। और इस इन्हिराफ पर अहले बैत ने जब भी अलम बगावत, अलम कयाम, अलम इख्तलाफ बुलंद किया, उम्मत ने अक्सर उनका साथ दिया जो उनकी दुनिया को ज्यादा अच्छे तरीके से उन तक पहुंचा सकते थे, जो उनकी दुनिया के जरिए से उनको दुनिया दे सकते थे लेकिन दुनिया के जरिए से आखिरत नहीं दे सकते। कुरान और अहले बैत से दूरी ने यजीदियत के दस्तरखान को बिछाने का एहतमाम किया, ऐसा दस्तरखान जो अमीर शाह की हुकूमत में और जो अमीर और जो अमीर मोमिनीन के बाद आने वाली हुकूमतों में जिसका मुकदमा फराहम हो गए, लोग आहिस्ता आहिस्ता हक से इतना दूर होते चले गए कि आप खुद ने कर्ज किया था कि अमीर मोमिनीन की शहादत में अहले शाम जो दारुल हुकूमत था वहां पर लोग ताज्जुब करने लगे कि अली का मस्जिद में क्या काम, अली मस्जिद में कैसे शहीद हुए, यानी अगर अली मस्जिद में शहीद हुए तो उसका मतलब अली एक दिन मस्जिद में गए थे उस दिन। वो प्रोपेगेंडा मशीनरी, वो मीडिया, वो जिसको आज हम फिफ्थ जनरेशन वॉर कहते हैं, साइबर वॉर, इंफॉर्मेशन वॉर, इस कदर अमीर मोमिनीन और अहले बैत के मुखालफत में हुआ कि अहले शाम को ताज्जुब हुआ कि अमीर मोमिनीन मस्जिद में कैसे शहीद किया। और आज इसी तरह की जंग का जिसको हम हाइब्रिड वॉर से भी ताबीर करते हैं, हमारे जमाने के अंदर जो मीडिया की भी जंग है, नफ्सियात की भी जंग है, आसाब की भी जंग है, हथियारों की भी जंग है, तालीमी मैदान के अंदर भी जंग है, मुआशी मैदान के अंदर भी जंग है, वो एक नासिर हुज्जत इलाही वली खुदा का वली खुदा और इसको सैयद शोहरा हर बार जब कुरान को अपनी तहरीक का महवर सैयद शोहरा करार देते थे। सैयद शोहरा ने अपने कयाम में शामिल होने की दलीलें अक्सर कुरान से दी या रसूल अल्लाह की ज़बान से दी, कुरानी लहजों में खिताब करते थे। आपने कुरान को इस कदर सैयद शोहरा ने अहमियत दी, जानते थे कि कुरान जैसे आपने कल अर्ज किया कि हमारी जिंदगी में भी जो कुरान है वो अरबी की सतह तक है। अगर हम अपने उन बच्चों से जो तीन दो तीन साल से कुरान पढ़ रहे हैं उनसे कहें कुरान से हासिल होने वाली दस हिदायत आप हमारे लिए उर्दू में बताइए, तो हमारे बच्चे कुरान में अरबी के कवानीन से ज्यादा आशना है ना कुरान में इस्लाम के उसूलों से। ये वो बैरियर है, ये वो रुकावट है जिसको उबूर करके अपने बच्चों के लिए कुरान के उस्ताद का एहतमाम करना पड़ेगा। जमहूरी इस्लामी ईरान में इनकलाब इस्लामी में वहां पर बच्चों के लिए बाकायदा एक्सपर्ट्स तैयार किए जाते हैं, यानी चार साल के बच्चे को कुरान में क्या बताया जाए, चार साल के बच्चों को उन्होंने सूरों की तस्वीर बनाई पूरी हदीसें किस्सा की। अभी मैंने बहुत खूबसूरत किताब देखी जिसको हम अभी उर्दू में भी लेकर आ रहे हैं कि चार साल का बच्चा अगर हदीसें किस्सा की महफिल में हो तो उन्होंने पूरी ड्राइंग बुक हदीसें किस्सा की बनाई कि हदीसें किस्सा का वाकया तस्वीरी शक्ल के अंदर। इसी तरह उन्होंने बच्चों को कुरान से मानूस करने के लिए एक एक सूरह की ड्राइंग बुक्स बनाई, सूरह नास की एक आयत और उसकी ड्राइंग ऊपर रंग भरे हुए नीचे बच्चा खुद रंग भरा हो, यानी कुरान जिस सिन में बच्चा है उसके मुनासिब कुरान की हिदायत इस सिन में कितनी हासिल कर सकता है। लेकिन ऐसा हो कि चार साल का बच्चा कुरान से दूर, इसी तरीके से जितना बड़ा होता चला जाता है वहां पे कुरान के एक्सपर्ट जवान की एज के हिसाब से होते हैं और वो पूछते भी, जो कुरान पढ़ाने वाले होते हैं वो पूछते भी आपके बच्चे कितने साल के, 10 साल का, 10 साल का पढ़ाने के लिए ये एक्सपर्ट है कुरान का, और हमारे यहाँ कुरान पढ़ने के लिए और पूछते भी आपने अपने बच्चों को कुरान कैसे पढ़ाया, हमारी मकान मालिक है नीचे किराएदार रहते हैं वो हमारे बच्चों को पढ़ा, जो आपने तक खर्च किया ये दो साल अरबी पढ़ाते हैं आपके बच्चे को, जो कुरान पढ़ने का मुकदमा है जैसे अरबी खत्म होती है ये कहते हैं कुरान खत्म हो गया, दरअसल कुरान की अरबी खत्म हुई है। कुरान हर सिन के लिए हमारे उस्ताद बुजुर्गान फरमाते हैं कि मैं हर साल कुरान की आयात से जितना मेरा इल्मी कद बढ़ता चला जाता है और मुख्तलिफ अपनी जिंदगी को कुरान से निकालता हूं, और बाकायदा बता देते कि जब मैं मुश्किल के अंदर पढ़ता हूँ तो मैं कुरान की तरफ तवज्जो करता हूँ, कुरान को सुनने की वजह से मैं कुरान में कहा कि इन्नल्लाहु मअ अस-साबिरीन, खुदा सब्र करने वालों के साथ है, कुरान ने उसूल जिंदगी का बताया। इसी तरीके से कुरान के अंदर मसलन एक उसूल बयान हुआ कि आपके दिलों में इत्मीनान और सुकून जिक्र इलाही से पहुंचता है, अला जिक्र इलाही तत्मईन्न कुलूब। आज आप देखें कोई स्ट्रेस में आता है, कोई परेशानी में आता है, इस्तराब में आता है, फौरन कहते हैं किसी साइकेट्रिस्ट को दिखाते हैं, कोई एंटी एंजाइटी, कोई डिप्रेशन, कोई ये, लेकिन कोई कभी किसी को आपने देखा कि आजकल मैं बहुत स्ट्रेस में हूँ इसलिए पहले दो सफ़े कुरान पढ़ता था अब पांच सफ़े कुरान पढ़ता हूँ, क्योंकि खुद कुरान कह रहा है कि दिलों को इत्मीनान जिक्र इलाही से मिलता है। हम देखें चूंकि हमारी वो कुरानी वो तरबियत नहीं हुई कि जब मैं जिंदगी में परेशान हूं तो कुरान की तरफ जाऊं, ये नमाज और कुरान के बारे में अक्सर रिवायात और उनकी इंपॉर्टेंस के बारे में आई है, तो परेशानी के अंदर रसूल अल्लाह खुद ये बात कहते थे हम अहले बैत जब परेशान होते हैं कुरान और नमाज पढ़ते हैं। शबे आशूर आप जानते हैं सिर्फ दो बातें की हैं जो एक रात की मोहलत मांगी है सैयद शौकत ने, शबे आशूर अहल बैत के लिए शदीद तरीन सख्त तरीन रात थी पूरे छह महीने की इस तहरीक की, 27 रजब से लेकर और शबे आशूर तक सख्त तरीन रात, और सैयद शहजाद शौकत कह रहे हैं हजरत अब्बास से जाके मोहलत लो दो काम के लिए, मुझे नमाज से और कुरान की तिलावत से शदीद मोहब्बत है, मैं चाहता हूँ एक रात ऐसी मिल जाए और जिसमें मैं कुरान और नमाज अदा कर सकूं, अपने शदीद तरीन मामलात में अहले बैत जैसी हस्तियां कुरान और नमाज के पास जाते हैं, और हम जिंदगी में इतने परेशान हमेशा मसाइल हमेशा मुश्किलात, तो मैं हमेशा अर्ज भी करता हूँ कि जितने आज मुश्किल कुशा के मानने वाले मुश्किलात में गिरफ्तार हैं वो कैसे उम्मत इस्लामी को अमीनुल मोमिनीन की मुश्किल कुशाई की तरफ बुला सकते हैं, जो अपनी नफ्स परस्ती की वजह से आज तक पाकिस्तान का तशय्य एक प्लेटफॉर्म पे जमा नहीं हो सकता, क्योंकि आप जो इदारा देखें, आप जो तंजीम देखें, आप जो सेटअप देखें, उसके अंदर किसी सतह पे ऐसी नफ्स परस्ती आपको नजर आएगी जो दूसरे से जोड़ने के बैरियर बने। मेरे सेटअप का क्या होगा, मेरे इदारे का क्या होगा, अगर हम मिल जाएंगे मैं गुम हो जाऊंगा, मेरा क्या होगा, ये नफ्स परस्ती इंसान की इतनी बढ़ती चली जाती है कि जिससे आपने देखेंगे अफरका और ये सारी चीजें इंसान की नफ्स परस्ती की वजह से। इसलिए कुरान को, कुरान में रसूल अल्लाह के आने का हदफ जब बयान हुआ तो कुरान तरबियत पहले तस्किया करता है फिर तालीम देता है। हमने जो इन रसूलों को भेजा कि तस्किया करते गए और फिर किताब को हिकमत की तालीम देते, क्यों? अगर मेरे दिल का तस्किया न हो तो मैं जितना ही कुरान पढ़ूं सैयद शोहदा के मुकाबले में आगे खड़ा होना। तो हजरत के लश्कर में ऐसे लोग नहीं थे जिनको कुरान पढ़ना नहीं आता था, लेकिन चूंकि तस्किया नहीं किया था वो कुरान से ये हिदायत नहीं रह सके कि बनिए जमान के मुकाबले में। आज बनिए खुदा की मुश्किल की वजह बन चुका हूं कुरान पढ़ता हूं, लेकिन चूंकि तस्किया नहीं किया था कुरान की हिदायत दिलों तक नहीं पहुंच रही, कुरान की अरबी पहुंच गई, कुरान की हिदायत नहीं पहुंच रही। इसलिए कुरान की तरफ एक मरतबा बहुत संजीदगी के साथ अपने छोटा सा बरनामा कहीं से भी, जैसे आप कोई हिदायत सुनते हैं, जैसे आपको किसी चीज की इंपॉर्टेंस पता चलती है, अगर आपने फौरन उस पर अमल करना शुरू नहीं किया दो दिन बाद आपकी नजर में उसकी अहमियत नहीं रही। क्यों? कुरान को के अंदर तजक्कुर, याद दहानी, बताना, बार बार अपनी जिंदगी के अंदर ही तस्करा करना, मेरी जिंदगी की मुश्किल मेरे दफ्तर में बैठा हुआ बॉस नहीं है, मेरी जिंदगी की मुश्किल वो अफराद नहीं है जिनको मैं समझ रहा हूँ, मेरी जॉब किस लिए नहीं लग रही, मेरी शादी किस लिए नहीं हो रही, मुझे अच्छा रिश्ता किस लिए नहीं मिला, मेरी जिंदगी की सबसे बड़ी मुश्किल जमाने के हिसाब से दूरी है। जो शख्स अपनी जिंदगी के अंदर कुरान सामत की अहमियत और उसको वक्त नहीं दे पाएगा वो कभी भी कुरान नातिक के वजूद का हासिल नहीं हो पाएगा। कायद का बेहतर कॉल भी आपने खुद कर्ज किया, इमाम जमाना तक पहुंचना चाहते हो कुरान मजीद की ज्यारत के जरिए से पहुंचे। ये अली इब्न बेहजियार इमाम जमाने के बहुत अजीम है, वो अजमगर के मारूफ तराने के अंदर जिनका तस्करा है अली इब्न बेहजियार, 20 हज फकत इमाम जमाने की ज्यारत की खातिर अली इब्न बेहजियार ने ये मक्का जाते थे, 20 साल तक हज करते रहे। असल में एक रिवायत सुनी थी कि हज के मौके पे हतमन जमाने का इमाम मक्का की सरजमीन पे काबा को धरती के रूप में 20 साल तक एक शख्स बारगाह इलाही में अपने जमाने के इमाम की ज्यारत के लिए जाना है। और 20 साल बाद कुछ मेरे जहन में दास्तान काफी कदीम में पढ़ी थी कि शायद अगले साल जाने का इरादा नहीं था, उसी साल ख्वाब में ये हिदायत हुई कि ए अली इब्ने बेहजियार इस साल जरूर हज करा, और उसी साल में जिस साल ये ख्वाब देखा था उसी साल मुशर्रफ होते हैं हज के ऊपर और ज्यारत इमाम जमाने से मुशर्रफ होते हैं जिनको शेख मुफीद ने अपनी किताब के अंदर तफसील से जाना था। दुरूद भेजे मोहम्मद वाले जवाहरात और दुनिया के तमाम दौलत इसके हाथ मिला के दे दो, अगर इसको तमाम दुनिया भी दे दो तो इसकी निगाह में मच्छर के पर के बराबर भी इसकी हैसियत है जो हमारा मोमिन हमारा मुश्ताक। और इमाम फरमाते قسم ہے خدا کی، خدا کی قسم جعفر صادق اتنا دشمن ہے اور اتنا ترستا ہے اپنے ایسے مومنین کے دیدار اور زیارت اور ان کے ساتھ چند لمحے گزارنے کو جو دنیا کے مقابلے میں زمانے کے امام کو بھی قربان ہو. خدا کی قسم کھانے والے صحابی امام تو حیران ہو گئے، امام سر ہم تو ہمیشہ میں اس مدینے میں آیا سفر کے لیے، میں کتنا پریشان تھا کہ اس وقت چھٹے امام سے کیسے ملاقات ہوگی. امام کا درس کا سلسلہ ہوتا تھا یہاں پہ، پانچویں امام کے بھی چھٹے امام سے بھی، اور وہاں پہ تو اتنا مشتاق تھا اور میں جانتا بھی نہیں تھا کہ اچھا آپ اتنے مشتاق ہوتے تو امید کی زیارت کے لیے. امام کی جو حالت دیکھا، اور کچھ سلسلہ آپ مجھے بتا سکتے ہیں؟ مجھ کو یہ پوچھتے ہیں کہ میں چھٹے امام سے کیسے ملاقات کروں کہ ہم ہم چاہتے ہیں کہ آج اپنے زمانے کے امام کے ساتھ مضبوط رابطہ ہو. ایک چیز امام نے یہ فرمائی، کیونکہ نگاہوں میں دنیا اتنی بڑی نہیں ہوگی، فوراً آپ کو ایک مومن کی زندگی کو دیکھ کے پتہ چل جائے گا. چند سال اگر آپ کی خدمت میں کہوں، وہ جو آپ نے خدمت میں عرض کیا تھا، ہر شخص کی دنیا وہی ہے جس سے وہ شدید محبت کرتا ہے، اگر جو اس کو حاصل نہیں بھی کر پاتا. پتہ یہ جوان دیکھیں آئی فون کے مختلف ماڈلس آتے رہتے ہیں، مختلف آتے رہتے ہیں، اتنا انتظار کرتے ہیں کہ آئی فون 12 میکس، اب تو یہ 2 سال پرانی بات ہے، اب آئی فون 13 میکس آنے والا ہے، ابھی وہ آتا نہیں ہے. اور دیکھ کے انٹرنیٹ پہ اس کے فیچرز دیکھ لو. اب ایپل کی کمپنی اناؤنس کرتی ہے 2025 میں ہم آئی فون 14 نکالنے جا رہے ہیں اور اس میں فلاں 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 صفات ہوگی، اور جس کے پاس یہ سرمایہ ہوگا وہ آئی فون 14 میکس لے سکتا ہے. اب یہ جوان ابھی سے تیاری کر رہا ہوتا ہے اور کسی طرح کوشش کرتا ہے اپنے آپ کو اس قابل بنائے کہ آئی فون 14 میکس کے ساتھ اس کا تعلق بن جائے اور اس طرح. اور یہی جوان امام زمانے کی انتظار میں کتنی تیاری کرتا ہے. ابھی تو آیا نہیں ہے دنیا میں، ابھی بنا نہیں ہے وہ آئی فون 14 میکس، اس کے لیے تیاری کرتا ہے، اس کے فیچر دیکھتا ہے، یوٹیوب پہ اس کے ریویوز دیکھ رہا ہوتا ہے، اس کو کمپیئر کرتا ہے سیمسنگ کے کس ماڈل کے ساتھ یہ سب سے اچھا ہوگا، وہ ماڈل آئے گا تو فلاں کے ساتھ کیسا ہوگا، اس کی جی بیز کتنی ہوگی، اس کی ریم کتنی ہوگی، اس کا ڈسپلے کتنا بڑا ہوگا، اس پہ پروسیسنگ کتنی ہوگی، اس کی ایک ایک چیز اس کی صفات دیکھ رہا ہوتا ہے. اسی طرح زمانے کے امام سے ملاقات کے لیے بھی آئی میں آدھار نے اسی طرح سے بات کرنا چاہیے. اپنے زمانے میں بلی خدا کے ساتھ اپنا رابطہ مضبوط کرنا چاہتے ہو، شخص نے پوچھا امام اور کوئی صفات آپ بتائیں، کہنے ایک تو یہ کہ کبھی بھی دنیا میں اتنے غرق نہ ہو جانا کہ چھوٹی چھوٹی دنیا کے چکر میں امام کی خوشی کو تم نظر انداز کر دو. ابھی ہماری شادیاں، ہمارے امام ان فیکس کہتے ہیں کا معاملہ، جوان کو شادی کرنا چاہتا ہے، اپنی شادی کے اندر کتنے گناہ کے اسباب لے کر آتا ہے، اس کو یقین ہے محرم نہ محرم کا جواب ہوتا ہے نہ گناہ ہوتا ہے، اور گناہ نجاست ہے، اور نجاست سے اہل بیت کو دور رکھا ہے خدا نے. وہ شادی جس میں مکس گیدرنگ کی وجہ سے محرم اور نہ محرم اکٹھے ہوتے ہیں، اس شادی میں اہل بیت پر کوئی فرد نہ شرکت کرنا چاہتا ہے، وہ شرکت کرتا ہے، لیکن اپنی دادی کی وجہ سے، اپنی خالہ کی وجہ سے، یا اپنے ہونے والی کسی بیوی کی وجہ سے، جو حتیٰ اپنی شادی کے دن بھی حجاب نہیں کرتی اور اپنے آپ کو سیدہ کے قریب ہونے کا دعویٰ کرنا چاہتی ہے، لیکن اپنی خوشیوں میں کبھی بھی امام کی خوشی کو اہمیت نہیں دیتے. اپنی شادی میں ولی خدا کو ناراض کر رہا ہوتا ہے، اور بعد میں جب اسی شادی کے نتیجے میں گھر میں مسائل ہوتے ہیں، اب مولانا کے پاس آتا ہے، مولانا یہ میری بات نہیں مانتی ہے، میں اس سے کہتا ہوں یہ نہیں کرو، یہ ہمیشہ اس کو الٹ کرتی ہے، تم نے امام کی بات مانی تھی جب اس سے شادی کی تھی، تم نے نبی کی بیٹی کی بات مانی تھی جب اس سے شادی کی تھی، تم نے علی کی بات مانی تھی، تم نے اپنے خوشیوں میں خیال رکھا تھا، تم نے اس کو اپنی شادی میں گناہ کر کے یہ بتایا ہے کہ اگر کبھی اپنی خوشی کی خاطر ولی کی بات نہ بھی مانو کوئی بات نہیں، اپنی شادی کی خوشی کا خیال رکھو. تو اب جب خدا نے اس کا ولی تمہیں بنایا ہے، اب جب تمہاری بات نہیں مانتی تو تمہیں کیوں اتراؤ؟ خدا نے جس کو تم بھولوں میں ولی بنایا تھا، جب تم نے اس ولی کا خیال نہیں رکھا، اس کے بعد ایک آئیڈیا آ گیا کہ ولی کا خیال رکھنے کو اپنی خوشی کی خاطر تمہارے بھی خیال رکھا. پس اپنے بچوں کو، اپنی زوجہ کو، اپنے گھر کو خوشیوں میں یا غمی میں یہ بتانا کہ بنی خدا کی خوشی میں ہماری خوشی ہے۔ میں ان چیزوں کو دوست نہیں بنا سکتا جن کو بنی خدا دوست نہیں بنا دیتا۔ داشمن جملے گانے کی دشمنی ہے امام کے ساتھ، میری گانے سے دوستی کیوں ہے؟ یہ حجابی کی دشمنی ہے امام کے ساتھ، میری بھی حجابی سے دوستی کیوں ہے؟ بے نمازی، نماز نہ پڑھنے سے دشمنی ہے امام کے ساتھ، مجھے نمازوں کو اپنے پاس نہیں رہتا۔ بے دین انسان سے دشمنی ہے، بے دینی کی زندگی کو پسند نہیں کرتے امام۔ میں بے دینی کی زندگی کو تھوڑی دیر کے لیے بھی کو پسند کرتا ہوں اپنی زندگی میں، بس میں جس امام کا انتظار کر رہا ہوں تم میرے وجود میں ایک استعمال کو منتظر ہے۔ وہاں فرماتے ہیں جب اسے سوال کیا اور نے کہا ایک اور صفت یاد رکھ، اگر اپنے امام سے ملاقات کرنا چاہتا ہے ایک صفت یہ ہے کہ اپنی زندگی سے گناہ کو ختم کر۔ امام نے اس پر نمازیں نہیں بتائی، امام نے اس کو نہیں بتایا اتنی رکعت نماز پڑھا کر، اتنے سجدے کیا کر، اتنے مزدحف روزے رکھ، اتنے یہ سب کچھ کر۔ امام نے اس کو قریب بتایا، قریب گناہ سے دوری، اپنے وجود کو نجاستوں سے پاک۔ قرآن نے کہا اپنے اہل بیت کو جیسا مطہر رکھنے کا حق تھا، جیسا طاہر اور پاکیزہ رکھنے کی فوج تھی کہ جتنا ممکن تھا انسان کو طاہر رکھنا ہم نے اہل بیت کو پاک کیا، ہم نے ہر نجاست سے دور کیا ہے۔ میرے دل میں گناہ کی نجاست معاف سے نہیں کر رہی، میں اسی آیت سے اہل بیت کی حقانیت کو ثابت کرتا ہوں۔ یہ آیت میرے دل کو بھی ایک پیغام دے، اپنے دل کو بھی ایسے پاک کر کے اہل بیت کو باقی زندگی کے ساتھ رکھا ہے۔ اگر اپنے دل کو امام کے ساتھ رکھنا چاہتا ہے اپنے دل کو نجاتوں سے دور کر، اپنی زندگی کا صبح شام یہ احتساب کرنا پڑے گا کہ جتنا دل باقی کا ہوگا وہ چل ہوگا کہ نہیں۔ امام نے تیسری صفت، ایک صفت اور امام نے، تیسری صفت یہ ہے کہ جو ہم سے ملاقات کرنا چاہتا ہے یا جس سے ہم مشتاق ہیں ملاقات کرنے کے، مومنین، ہم اس صفت یہ ہے کہ یاد خدا کے اندر بہت زیادہ ذکر خدا میں مشغول رہتے ہیں اور کم بولتے ہیں، ساتھ ساتھ مومنین اتنا کم بولتے ہیں تاکہ ذکر الہی میں گہرائی کے ساتھ تفکر کر سکیں۔ آپ دیکھیں آپ جب بھی خاموش ہوتے ہیں یا کبھی کبھی آپ دیکھیں نماز جماعت آپ پڑھ رہے ہوتے ہیں آپ کو کوئی بھی چیزیں یاد آتی ہیں، آپ تھوڑی سی دیر کے لیے خاموش ہوتے ہیں، حتیٰ اتنی توجہ ادھر ادھر کی باتوں میں خود نماز پڑھتے بھی نہیں جاتی۔ جب آپ جماعت کے ساتھ نماز پڑھتے ہیں چونکہ امام جماعت تلاوت کرتا ہے، تلاوت کرتا ہے اور آپ خاموش ہوتے ہیں تو آپ کا ذہن بہت تیزی سے ادھر ادھر جاتا ہے۔ تو خدا کی طرف دل لگانے کے لیے بھی ایک تنہائی، ایک خاموشی، ایک سماعت، ایک سکون چاہیے۔ اور پھر یہ ذکر خدا کے لیے بہت کم بولتے ہیں، بہت کم گفتگو کرتے ہیں تاکہ اپنے آپ کو ذکر خدا کی طرف توجہ رکھیں، اور جیسے ہی تفکر کرتے ہیں اور ایسے ہی ہوتا ہے کہ جہان کے بارے میں سوچتے ہیں، خدا کے بارے میں سوچتے ہیں، زندگی کے مقصد کے بارے میں سوچتے ہیں۔ اور یہ صفت روایات اسلامیہ ہمیشہ سے آئی ہے کہ عقل اور زیادہ بولنے کا رابطہ نہیں ہے، جو زیادہ بولے گا اس کی عقل ہمیشہ پیچھے ہوگی۔ دو چیزیں بہت زیادہ، اپنی عقل کی حفاظت کے لیے کم بولنا اور کم کھانا، حد سے ضرورت بولنا، حد سے ضرورت کھانا۔ احمد اللہ بہجت رحمۃ اللہ علیہ اس قدر ایک وقت ان کا بچپن کا یہ والد کی طرف سے، استاد کی طرف سے یہ تھا کہ بیٹا بولنا نہیں ہے، آج اللہ بہجت روزہ رکھنا چاہتے تھے کہ والد نے منع کیا کہ میں نہیں چاہتا کہ تم روزہ رکھو، لیکن روزہ رکھنا چاہتے تھے، اتنا شوق تھا روزہ رکھنے کا کہ والد نے منع کر دیا، مستحق روزہ رکھنا چاہتے تھے نہیں رکھ سکتے، والد کی اجازت، ولی کی اجازت کی ضرورت ہے، اتنا شوق تھا روزہ رکھنے کا۔ والد نے ایسے ہی استاد کے پاس جب شکایت کری کہ میرے استاد، میرے والد میرے کو روزہ نہیں رکھنے دیتے اور میں روزہ نہیں رکھنا چاہتا، آج اتنا بہجت استاد نے کہا کہ تم خاموشی سے روزہ رکھو، ہم جو توانات تمہاری شخصیت تمہارے دل میں روزہ رکھنے سے آتے ہیں اس خاموشی کے نتیجے نہ آئے۔ ایک مرتبہ دھوپ دیجیے بہت مطلب بہت بڑی نعمت ہمارے لیے آبا کا یہ وجود ہے کہ جس سے ہم ہاں پتہ نہیں کر پاتے ہیں، اس وجود کا اور ان کے ساتھ ہونے والے وہ فیوز و برکات جو کراچی کے بہت کم علاقوں میں اس طرح نصیب ہیں۔
और मेरी मुस्तकीमन जितनी मुझसे को शरीर आराम से होती है जब भी आप रमजान में मुहर्रम में आका के पास बैठता हूँ जो कुछ हासिल करता हूँ, लेकिन मैंने इनके शागिर्दों से जितनी चीज़ें सुनी है उससे मुझे इस चीज़ का एहसास बहुत ज़्यादा होता है कि इतना हद तक इस दर्जे को उस्ताद की कदर करने का हमने अदा नहीं किया। खासतौर पर मौलाना सज्जाद दहलवी से कि वो अभी तक के जुमला बोलते हैं कि मैं आज तक इतने अजीब उस्ताद से आज तक दर्ज हासिल हमारे लिए बहुत बड़ी नेमत है। खुदा ने मुकाल आपकी सेहत और सलामती के लिए खुदा ने मुकाल इस रहनुमाई को और इस नेमत को हमारे सरों पर जारी व सारी रखे। एक मरतबा बुलंद दरवाजे दुरूद भेजे मोहम्मद बहजत को उनको साथ देकर तुम चुप कर रोजा रखो खामोश रहो ताकि इस खामोशी के अंदर तुम्हें तफक्कुर की जिंदगी के बारे में कुरान के बारे में दीन के बारे में जहान के बारे में खुदा के बारे में फिक्र करोगे। बड़ा भजन देते कि मुझे इस खामोशी ने वो कुछ अता किया है कि मैं पता नहीं सकता। इस खामोशी ने आयतुल्ला भजन देते एक आम खामोशी इतने खामोश होते थे कि अगर कहीं बाजार में कुछ खरीदने जाते थे तो साहब ने कहा था कि बहुत जरूरी जरूरी बात करनी है अक्सर खामोश रहना है तो पर्ची को लेकर जाते थे और दुकानदार के हवाले करते थे मुझे ये चीज चाहिए मुझे बोलना ना पड़े कोई बोलता था ना ये लिख के दे खामोशी के अंदर बड़ा बड़ा बात है खास तफक्कुर और फिक्र की फुर्सत इंसान के अंदर रखी। बस इंतजार इतना आसान काम नहीं है बल्कि खुदा का इंतजार के कोई जो हमेशा फर्क हमें करना चाहिए कि अगर हम इंतजार को समझना चाहें दो किस्म के मौजूद हमारे सामने आते हैं। एक इंतजार ये है कि एक वजूद में आके इस दुनिया को हद इंसाफ से बनना है और मेरा इसके अंदर कोई किरदार नहीं है। एक इमाम मौजूद था पर्दा गैबत में चले गए जुमला भी हम बोलते हैं इसने खुदा से गैबत हुई है और इसने खुदा से जहर रोका। कभी कभी इस जुमले को न समझने की वजह से मैं इस जहर में अपने किरदार को नहीं समझ पा रहा और इस इंतजार को हम कहते हैं कि इंतजार में ये तमाशा है ये नजारा है यानी एक काम रोनुमा होना है एक हादसा होना है और मैं हाथ पे हाथ करके बैठा हुआ हूँ कि ये काम अंजाम पाना है और इसके अंदर मेरा कोई किरदार नहीं है। दुनिया दुनिया को जोर से भरनी है दुनिया दुनिया जोर से भरेगी फिर एक शख्स ने आके इसको अपने हिसाब से भर देना है और ये मैं इंतजार कर रहा हूँ ये काम कब होगा ये इंतजार नहीं क्योंकि इंतजार का लफ्ज खुद रिवायत के अंदर आया और उसकी अहमियत खुद रसूलुल्लाह हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम जमाने में मेरे इस आखिरी बेटे के इंतजार करने वालों की महान शहदाए बद्र व शहदाए उहद के बराबर रसूलुल्लाह फरमाते हैं इंतजार के ऐसे रसूलुल्लाह की कम से कम मैंने 12 या 15 अहदीस देखी थी जो सिर्फ इंतजार की और मुंतजर रहने वालों की अहमियत के बारे में बात जगह पे आया कि हत्ता मेरे अजहार से बढ़ के इंतजार करने को इसी चीज ने मुतवज्जे किया इंतजार में कोई मामूली काम नहीं होना चाहिए। बस यहाँ फर्क किया कि इंतजार और नजारे में फर्क है। हमें जहूर का नजारा नहीं करना हमें जहूर का तमाशा नहीं करना कि जहूर होना है और मैंने देखना है इसमें क्या होना है कि ऐसा लग रहा है जहूर ने मुझ तक पहुंचना है। हमें जहूर का इंतजार करना है यानी इस ज़हूर के अंदर मेरा कोई किरदार है जो किरदार मुझे गैबत से ज़हूर करने का है। लेकिन तमाशे में क्या है नजारे में क्या है कि एक काम होना है मैंने देखना है और मेरे इसके अंदर कोई किरदार नहीं है। बस गैबत भी मेरे किरदार अदा न करने की वजह से है और ज़हूर भी मेरा किरदार अदा करने इस ज़हूर के अंदर मुख्तलिफ शोबों का मुख्तलिफ अफराद का मुख्तलिफ तबकात का एक किरदार है। बाप का एक किरदार है माँ का एक किरदार है आलिम का एक किरदार है फकीह का एक किरदार है मुज्तहिद का एक किरदार है बेटी का एक किरदार है माँ का एक किरदार है बेटे का एक किरदार है भाई का एक किरदार है नौमा खान का एक किरदार है खतीब का एक किरदार है सलाम पढ़ने वाले का एक किरदार है सबका एक रोल है। मुझे अपने हिस्से का वो किरदार समझना है और मुझे अपने हिस्से का वो किरदार ज़बूर के दामन में डालना है चाहे मेरी जिंदगी में ये ज़बूर इतना भी हो
بقولِ و بفرمانِ و بہدایتِ دعائِ اہل خدا جب ظہور ہوگا تو دوبارہ موقع دے گا امام کے خطاب میں چل کرنے کی اور ظہور ہو جائے گی. اگر میں نے اپنی زندگی میں, اگر میں نے اپنے زمانے میں, اگر میں نے اپنے خطے میں ظہور میں اپنے کردار کو سمجھا اور اس کردار کو ادا کیا تو میں نے اپنی حد میں اپنے آپ کو ظہور سے نزدیک رکھا. اور ایسے وہ چونکہ غیبت کے زمانے میں اس دنیا سے جا رہے ہیں امام خمینی رحمۃ اللہ علیہ, آپ دیکھیں اپنے وصیت نامے میں جملہ لکھتے, بڑا عجیب جملہ کہا کہ میں چند دنوں بعد ہی آپ کی محضر سے اپنی قوم کے نام جو وصیت نامہ ہے امام خمینی کا اجازی کا سیاسی وصیت نامہ, کہتے ہیں میں تم سے رخصت ہونے جا رہا ہوں, بڑے اطمینان کے ساتھ, بڑے خوشی کے ساتھ, قلب مطمئن اور دل شاد پر روح آرام میں اس دنیا سے جا رہا ہوں. جس کا امام غیبت میں ہو وہ کچھ طالب علم کے لیے وہاں کے جملے حل نہیں تھے. جس کا امام غیبت میں اس کا ضرور نہیں ہو وہ فقیر گہرے میں بڑے آرام, بڑے سکون, بڑے اطمینان کے ساتھ دنیا سے جا رہا ہوں. پھر وہی امام کے کلام کے جو اساتذہ ہیں جنہوں نے امام کے کلام کو پڑھا ہے, جنہوں نے امام خمینی کے کلام کو دیکھا, نے تفسیر کی ان جملوں کی کہ چونکہ امام نے ظہور میں جو کردار امام خمینی کا بنتا تھا, چونکہ وہ کردار ادا کر کے جا رہے تھے, اس کو سمجھتے بھی ہیں اپنے زمانے کے اندر اپنے وجود سے ظہور کو جتنا نزدیک کر سکتے تھے ان کے وجود سے جتنا ممکن تھا چونکہ اپنا کردار ادا کیا, اس لیے مطمئن. ایسے شخص کے لیے غیبت کے زمانے میں بھی غیبت نہیں ہے جو غیبت کے زمانے میں اپنے کردار کو سمجھ کے اس کو الگ, وہ اپنے زمانے کے امام کے ساتھ مرتبط ہے, وہ اپنے زمانے کے امام کے ساتھ متصل ہے, اور یہی امام کے ساتھ متصل ہونا اس کو زندگی اور موت کی کشمکش سے باہر کرتا. حضرت علی اکبر کا وہ جملہ کہ امام کے ساتھ اپنے زمانے کے امام کے ساتھ چل رہے ہیں, زمانے کے امام کے مبارک سے کلمہ درجہ ادا ہوتا ہے کہ انا للہ و انا علیہ راجعون. حضرت علی اکبر نے جملے دیکھے اور کہا کہ ہم موت کی جانب بڑھ رہے ہیں اور موت بڑی تیزی سے ہمارے پیچھے آ رہی ہے. حضرت علی اکبر نے اپنے مولا اپنے زمانے کے امام سے یہ سوال کیا کہ بابا کیا ہم حق پر ہیں؟ امام نے کہا بے شک ہم, میں اور ہمارا لشکر ہم حق پر ہیں, پورے لشکر کی کاروان حق پر ہے. تو کہا کہ بابا پھر فرق نہیں پڑتا کہ موت ہم پر آ پڑے یا ہم موت میں جائیں. زمانے کے امام کے ساتھ یہ اتصال, زمانے کے امام کی یہ معرفت زندگی اور موت کی کشمکش سے منتظر ہو رہا ہے. آج قاسم سلیمانی اپنا کفن لے کے جاتے تھے اور ان سے یہ کہتے تھے کہ آپ اس کفن پر مجھے لکھ کر دیں کہ میں شہید ہوں, آپ میرے لیے دعا کریں, میں اپنے کانوں سے آپ کے تہذیب مبارک کی دعا سننا چاہتا ہوں کہ میں شہید ہوں. ایک ایک مرجع کے بعد اپنا کفن لے کے جاتے تھے اور کہتے تھے کہ مجھے شہادت کی, زمانے کے امام کی جانب لبکتا ہے شہادت سے کم پہ راضی نہیں جب تک اس کا خون زمانے کے امام ہوگا. یہی علی اکبر جب کربلا کی منزل آتی ہے تیزی سے ہمارے محرم کے یہ ایام کربلا کی جانے پڑتے چلے ہیں, عاشورہ کی جانے صبح ہے عاشور, سید الشہداء نے فجر کی نماز ادا کی اور تعلیمات نماز میں ابھی مشغول تھے کہ عمر سعد کے لشکر کی جانب سے تیر چلنا شروع. عمر سعد کہتے ہیں کہ لشکر والوں گواہ رہنا, حسین کے خیموں میں سب سے پہلا تیر میں نے چلا. یہ تیر آنا شروع ہوئے امام تعلیمات نماز میں تھے, امام کے انصار باہر کی جانب جاتے گئے اور اپنے جسموں سے خیمہ حسینی کے سامنے جسموں کی دیوار بناتے ہیں کہ کہیں ایسا نہ ہو کہ ہم زندہ ہوں اور دشمنوں کے تیر خیمے حسینی تک پہنچ جائے۔ اے عجیب منظر تھا، امام سے یہ انصار جاتے گئے شہادت کی اذن لے کر، ایک ایک کر کے شہید ہونا شروع ہوتے گئے۔ جب بنی ہاشم کی باری آتی ہے، عزادار سید الشہداء سب سے پہلے جس جوان نے اس میں شہادت مانگا وہ 18 سال کا بیٹا تھا، 57 سال کا بوڑھا باپ۔ ارے اسے آ کر کہتا ہے، یا بتا اب جنگ کی اجازت دیجیے۔ ارے وہ ہے، ارے جو شبیہ رسول ہے، ارے وہ ہے کہ جب اہل بیت کو جب کبھی بھی رسول اللہ کی زیارت کرنی ہوتی تھی، ارے جب امام بھیج رہے تھے علی اکبر کو، تو یہ جملے مقتل میں آئے کہ اب اس کو بھیج رہا ہوں کہ جو سیرت و صورت میں رسول اللہ کا شبیہ ہے۔ ارے اہل زمین و آسمان گواہ رہنا، اب شبیہ رسول کو بھیج رہا ہوں۔ ارے عجیب اذن تھا، اذن لے کے سب کو عباس سوار کرتے تھے، اب جب قتل ہو جاتے تھے، جب شہید ہو جاتے تھے، حسین ایک ایک کا لاشا اٹھا کے لا رہے تھے۔ ارے علی اکبر کو حسین نے خود تیار کیا، ارے خود تلوار تباہی، ارے خود امامہ پہنایا، ارے خود گھوڑے پر سوار کیا۔ کہا علی اکبر جا، کہا علی اکبر جا جنگ کے لیے۔ علی اکبر آگے بڑھتے ہیں، کہا محلن محلا، ارے ذرا آہستہ، ارے علی اکبر ذرا باپ کو مڑ مڑ کے دیکھتے رہیو، ارے تیری چاند جیسی شکل، ارے یہ حسین اتنی تیزی سے تیری رخصت کا دیکھ پائے گا۔ ارے عجیب منظر تھا، میں کہوں گا کیا رسول اللہ کا چہرہ دیکھنا چاہتے تھے، کیا علی اکبر کا چہرہ دیکھنا چاہتے تھے؟ نہیں معلوم کیوں کہا کہ مڑ مڑ کر دیکھتے رہے گا۔ علی اکبر کی تکبیروں کی صدا آ رہی ہے، حسین دل تھام کے یہاں پر مطمئن ہے۔ علی اکبر نے جنگ کی، علی کے پوتے نے، ارے میدان کربلا میں، ارے دشمن نے تو علی کی جنگ یاد کرائی۔ ارے جب دشمنوں نے گھیر رہا، علی اکبر ایک موقع ایسا آیا، ارے اپنے گھوڑے کو ایک دے کر دوبارہ حسین کی بارگاہ میں آتے ہیں۔ کہا مولا، کہا مولا، اگر ایک گھونٹ پانی مل جائے، اگر ایک گھونٹ پانی مل جائے، ان کو ایسے دادا کی جنگ یاد کراؤں گا کہ یہ جنگ کاروان بھی یاد رکھے گا، یہ سپاہ بھی یاد رکھے گی۔ ارے عالم غربت میں 18 سال کے جوان نے، ارے 57 سال کے بوڑھے امام زمانہ سے عجیب تحرک کر دیا۔ ارے ارے حسین نے کہا کہ اے بیٹا، اے بیٹا، ذرا ایک بار اپنی زبان ہماری زبان سے دل لگائی۔ ارے تحرک حسین میں جب زبان ڈالتے ہیں، کہو بابا بابا، ارے آپ کی زبان تو علی اکبر سے بھی زیادہ بول گیا۔ کہا بیٹا جا، جا بیٹا جا، اسی حالت میں جا کے جنگ کیجیے۔ حسین نے کہا علی اکبر اب واپس نہ آنا، علی اکبر اب پانی کی امید نہیں ہے، اب ایسی جنگ کرنی ہوگی۔ علی اکبر دوبارہ میدان کارزار میں علی کی جنگ یاد کراتے ہوئے ایک عجیب موقع آیا، ایک عجیب موقع آیا۔ دشمنوں نے علی اکبر کو چاروں طرف سے گھیر کر ایسا وار کیا، ارے علی اکبر کی تکبیر کی صدائے بلند ہوئی، جہاں حسین کے دل کو قرار نہ آیا، آواز آئی ابدا الیہ الیہ جا ابدا۔ ارے اے بابا مدد کو آئیے، اب حسین علی اکبر کی جان دلوانے۔ ارے جب تک جاتے علی اکبر اپنے اپنے گھوڑے کے قدموں میں بڑے تھے، علی اکبر کا چہرہ، علی اکبر کا چہرہ اپنے زانو پر رکھا۔ ارے علی اکبر، علی اکبر بابا، علی اکبر بابا، تھوڑا صبر کر لے، ابھی خیموں میں لے کر جاؤں گا، ابھی بہنوں پر ہم کر دیں گے۔ کہا بابا، بابا بس ایک روایت سن لیجیے، آپ نے جب مجھے پانی نہ دیا پر آپ نے کہا جا علی اکبر جا، اب تجھے حوض کوثر پر، ارے حوض کوثر پر دادا علی سیراب کریں گے۔ ارے بابا، بابا آپ کے لیے ایک پیغام لایا، جب تھوڑے سے جب زین سے زمین پر آ رہا تھا، ارے عجیب منظر تھا، ایک وقت میں عالم بشی میں اپنے آپ کے حوض کوثر پر بیٹھا ہوں، وہاں پہ نانا نبی بھی موجود ہیں، وہاں پہ دادا علی بھی موجود ہیں، وہاں پہ ماں زہرا بھی موجود ہیں۔ ارے دادی زہرا نے ایک پیغام دیا ہے، ارے جا کے میرے حسین سے کہہ دو، ارے حسین جلدی کر، اب ماں سے زیادہ انتظار نہیں ہوتا، ارے آ جا حسین۔
عنایت فرما اللہ تعالی الحمد للہ رب العالمین.